नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट 18 का लकडाउन प्रभावित परिवारलाई राहत वितरण। नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या 54। आज नवलपुरका 2 ठाउँबाट स्वाब संकलन परीक्षणका लागि पोखरा पठाइयो। आज एकै दिन 334 जनामा कोरोना संक्रमण। मृत्यु हुनेको संख्या 10 पुग्यो। पश्चिम नवलप्रासीमा आज थप 2 जनामा कोरोना संक्रमण पुष्टि। भरतपुर महानगर फलफूल तथा तरकारी बजार सञ्चालनमा चितौन उद्योग सङ्घ परिसरमा बिक्री केन्द्रको भवन बन्ने आज शिलान्यास। र चितौन उद्योग सङ्घद्वारा भरतपुर महानगरपालिकालाई सुझाव पत्र पेश। खैरनीका योजनाहरू तीव्र गतिमा अघि बढ्दै चितवन बाल मन्दिरका जग्गदाता गो मायाको निधन।
मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको टेन्डर आह्वान सम्बन्धी सूचना। मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमाथि ट्रस्ट राख्ने र कोटियम मन्दिरदेखि मुकुन्दसेन पार्कसम्म अन्दाजी 500 मिटर तारबार लगाउनका लागि टेन्डर आह्वान गरिएको छ। मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमाथि ट्रस्ट राख्नका लागि शर्तहरू रहेका छन्। कम्पनी दर्ता भएको हुनुपर्नेछ। भ्याटबिल उपलब्ध हुनुपर्नेछ। पाइपको गुणस्तर र साइज प्रष्ट खुलाउनु पर्नेछ। टिनको साइज गेज खुलाउनु पर्नेछ। यस्तै कोटिहोम मन्दिरदेखि मुकुन्दसेन पार्कसम्म अन्दाजी 500 मिटर तारबार लगाउनका लागि शर्तहरू। तारको मोटाई गेलमानाइज हुनुपर्नेछ। तारको होल साइज प्रष्ट खुल्नु पर्नेछ। पोलको साइज खुलाउनु पर्नेछ। नोट घटी घटाउ पार्नेलाई मात्र मान्यता हुनेछ। लिखित दरखास्त आउने अन्तिम मिति यही जेठ 25 गतेसम्म। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। स्थान मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहको कार्यालय। थप जानकारीका लागि 9841422262 सम्पर्क गर्नुहुन अनुरोध छ। अध्यक्ष एवं मुकुन्दसेन सामुदायिक उपभोक्ता समूह नवलपुर।
तपाईँ हाम्रो सचेतता कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता।
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो। संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउ गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ।
यसको संक्रमणबाट बच्न के गर्ने?
खोक्दा हाच्छिउ गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने। बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने। हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने।
के नगर्ने?
खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने। भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने।
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
कोरोना भाइरस रोगका बारेमा थप जानकारीका लागि पैसा नलाग्ने हटलाइन टेलिफोन नम्बर 1115 फोन गर्नुहोस्।
नआत्तिउँ तर सतर्क रहौँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
अब खबर विस्तारमा। सुरुवातमा प्रसङ्ग। गैंडाकोट 18 का लकडाउन प्रभावितलाई राहत वितरण गरिएको छ। यसैसँग सम्बन्धित समाचारबाट। गैंडाकोट 18 का लकडाउन प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। वडामा रहेका अति विपन्न परिवारलाई हिजो राहत स्वरूप खाद्य सामग्री वितरण गरिएको हो। परिवार सङ्ख्याका आधारमा उनीहरूलाई सोही अनुरूप राहत सामग्री वितरण गरिएको गैंडाकोट 18 का वडाध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभएको छ। उहाँले वडाका 475 घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभएको छ। वडामा रहेका 7 वटा टोल विकास संस्था मार्फत सिफारिस भई आएका उनीहरूलाई चामल, दाल, तेल, नुन वितरण गरिएको पनि उहाँले बताउनु भएको हो। जर्मनीमा रहेको नेपाल्स नामक संस्था मार्फत नेपाल डाइनामिक्स ग्रुप्सले 200 परिवार, विजय विकास स्रोत केन्द्रले 50 परिवार, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले 50 परिवार, वडा कार्यालयले 190 परिवारलाई पुग्ने गरी राहत सामग्री वडालाई हस्तान्तरण गरेको थियो। परिवार सङ्ख्याका आधारमा 10 केजीदेखि 25 केजीसम्म चामल र सोही अनुपातमा अन्य सामग्री वितरण गरिएको हो। सो अवसरमा जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, वडाका विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले समन्वय गरेका थिए। गैंडाकोट नगरपालिकामा रहेका क्वारेन्टाइनमा आजसम्म 54 जना रहेका छन्। इलाका प्रहरीकारले गैंडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रबहादुर थापाका अनुसार गैंडाकोट 11 को कवर हलमा 4 जना, जनशक्ति आधारभूत विद्यालयमा 5 जना, लक्ष्मी माविमा 4 महिला सहित 17 जना, नारायणी माविमा 1 महिला सहित 13 जना, राष्ट्रिय शमशेर माविमा 14 जना र भाग्यदोई माविमा रहेको क्वारेन्टाइनमा 1 जना रहेका छन्। विभिन्न समयमा आएका उनीहरूको भोलि स्वाब संकलन गर्ने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। यसैबीच गैंडाकोटमा हिजोबाट सुरु भएको दादुरा रुबेला अभियान अन्तर्गत आज गैंडाकोट 2 480 जना बालबालिकालाई खोप लगाइएको छ। भोलि जेठ 23 गते गैंडाकोट 4 282 बालबालिकालाई पानी ट्याङ्की नजिक रहेको वन कार्यालय भवन वा लखनचोकबाट, जेठ 24 गते गैंडाकोट 6 र 7 क्रमशः 201 बालबालिकालाई भाग्योदय आधारभूत विद्यालय स्वावलम्बन संस्थाको कार्यालयबाट र 187 बालबालिकालाई शीतल बाटिका चोकबाट, त्यस्तै जेठ 25 गते गैंडाकोट 8 र 9 क्रमशः 190 बालबालिकालाई विजय निमावी आधारभूत विद्यालय, आयुर्वेद औषधालय भवन र 103 जनालाई सत्सङ्ग भवनबाट, त्यस्तै जेठ 26 गते गैंडाकोट 5 363 बालबालिकालाई स्वास्थ्य चौकी भवन र गणेश मन्दिरबाट खोप लगाउने कार्यतालिका रहेको छ। त्यस्तै गैंडाकोट 3 जेठ 22 गते आज, भोलि पर्सि 25 गते, 26 र 27 गते खोप लगाइने भएको छ। गैंडाकोट 10 जेठ 27 र 28 गते, गैंडाकोट 11 26 र 29 गते, गैंडाकोट 12 जेठ 24 र 25 गते, गैंडाकोट 13 आज र भोलि, गैंडाकोट 14 भोलि र पर्सि, त्यस्तै गैंडाकोट 14 आज र भोलि, गैंडाकोट 15 जेठ 24 गते, गैंडाकोट 16 जेठ 25 र 26 गते, गैंडाकोट 17 जेठ 25 गते, गैंडाकोट 18 आज भोलि 25 गते 26 र 27 गते खोप लगाउने कार्यतालिका रहेको छ। आज एकै दिन थप 334 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप 334 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो। संक्रमितमा 319 जना पुरुष र 15 जना महिला रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या 2634 पुगेको छ। आज थप 1 संक्रमणका कारण मृत्यु भएको छ। पाल्पा जिल्लाका 45 वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभएको हो। ती संक्रमितको मृत्यु भने 20 गते नै भइसकेको थियो। योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 10 पुगेको छ। 290 जनाले कोरोनाको संक्रमण जितेर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणबाट 65 जिल्ला प्रभावित भएको छ। पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकामा थप 2 आज कोरोना संक्रमण पुष्टि भएको छ। हिजो मात्रै 7 कोरोना संक्रमित भेटिएको पालीनन्दनमा आज थप 2 संक्रमण पुष्टि भएको हो। भैरवस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा 2 पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनुभएको छ। संक्रमित मध्ये वडा नम्बर 1 21 वर्षीय र वडा नम्बर 4 32 वर्षीय पुरुष रहेका छन्। क्वारेन्टाइनमा रहेका उनीहरूमा केही दिन अगाडि गरिएको परीक्षणका क्रममा आरडिटी पोजिटिभ देखिएको थियो। संक्रमित 2 भारतबाट आएको बताइएको छ। उनीहरू कसरी आएर क्वारेन्टाइनमा जानु अगाडि कसैको सम्पर्कमा आए आएनन् भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ गरेपछि खुल्ने ढकालले बताउनु भएको छ। संक्रमितलाई पाली लौहरौलिया रहेको पाली प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने भएको छ। योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या 17 पुगेको छ। सुनौल नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिएका छन्। संक्रमितमध्ये प्रतापपुर र सुस्ताका 3 भने कोरोना मुक्त भएर घर फर्किसकेका छन्। आज नवलपुर जिल्लाका 2 पालिकामा क्वारेन्टाइनमा बसेका 79 स्वाब सङ्कलन गरिएको छ। देवचुली नगरपालिकाको 69 जना र विनय त्रिवेणीका 10 गरी 79 स्वाब परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभएको छ। कार्यालय प्रमुख चापागाईका अनुसार देवचुलीबाट सङ्कलित 69 स्वाब नमुना पोखरा पठाइएको छ भने विनय त्रिवेणीका 10 नमुना भरतपुर कोरोना विशेष अस्थायी अस्पतालबाट भरतपुरको कोरोना परीक्षणमा पठाइएको छ। यसअघि नवलपुरका पहाडी गाउँपालिका बुलिङटार, बौद्धिकाली र उप्सेकोटबाट सङ्कलित 132 स्वाब समेत पोखरामा परीक्षणकै क्रममा रहेको पनि उहाँले जानकारी दिनुभएको छ। अब परीक्षण भई रिपोर्ट आउन बाँकी स्वाब 20 गतेसम्मका 132 र आजका 79 नमुना रहेका छन्। पछिल्लो समय चितवन भित्रिएका 700 जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारत र बढी संक्रमित जिल्लाबाट भित्रिएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो। चितवनका 7 पालिकाले वडावडामा क्वारेन्टाइन निर्माण गरेर उनीहरूको बस्ने र खाने व्यवस्था गरेका छन्। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले क्वारेन्टाइनको अवधि पूरा गरेकाहरूको कोरोना पिसिआर परीक्षण सुरु गरिएको जानकारी पनि दिनुभएको छ। माडी नगरपालिकाको क्वारेन्टाइनमा अवधि पूरा गरेकाहरूको 44 जनाको पिसिआर परीक्षण गरिएको छ। त्यस्तै उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको पनि भट्टराईले बताउनु भएको छ। छ। क्रमशः अन्य पालिकामा क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। चितवनभित्र नै सीमा नाकामा कडाईका साथ चेक जाँच गरेर भारत र बढी संक्रमित भेटिएका जिल्लाबाट आएकाहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको र जसका कारण अहिलेसम्म संक्रमण समाजमा फैलन नपाएको पनि उहाँले बताउनु भएको छ। बन्दाबन्दीका कारण बन्द रहेको महानगर फलफुल तथा तरकारी बजार आजदेखि सञ्चालनमा आएको छ। कोभिड नाइन्टिनको जोखिम हुन नदिन सो तरकारी बजार गत चैत्र 18 गतेदेखि बन्द गरिएको थियो। यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको थियो। भारतीय तरकारी बोकेका सवारी साधन बजारमा आउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाकै ठुलो सो तरकारी बजार बन्द गराएको थियो। जिल्लामा कोरोना संक्रमित समेत देखिन थालेपछि स्थानीयवासीले तरकारी बजार बन्द गराउन दबाब दिएका थिए। अहिले पनि भारत तथा अन्य मुलुकबाट बजारमा तरकारी तथा फलफुल ल्याउन भने बन्द नै गरिएको छ। भरतपुर महानगरपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कृषि ज्ञान केन्द्र महानगर फलफुल तथा थोक बजार समिति र टोल विकास संस्था बीचको संयुक्त बैठकले फलफुल तथा तरकारी बजार खुलाउने सहमति गरेको हो। सो बैठकले बिहान 6 बजेदेखि बेलुका 4 बजेसम्म बजार खोल्ने सहमति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडेलले जानकारी दिनुभएको छ। तर पहिलो चरणमा सो बजारका थोक पसल मात्र खुल्नेछन्। यी पसलले स्वदेशी उत्पादन मात्र बिक्री गर्नु पर्ने नियम बनाइएको छ। महानगर फलफुल तथा तरकारी बजारमा 60 होलसेल पसल रहेका छन्। आन्तरिक राजस्व कार्यालयबाट अनलाइनबाट विवरण र राजस्व बुझाउन सकिने भएको छ। करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार 7 गतेभित्र बुझाउन सूचना जारी गरेको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुभ प्रसाद रिजालले फागुन चैत्र वैशाखमा उठाएको मूल्य वृद्धि कर र अन्त शुल्क रकम असार 7 गतेभित्र भुक्तानी गर्न सूचित गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार अग्रिम कर कट्टी रकम र चैत्र महिनामा भुक्तानी गर्नुपर्ने चालु वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्नेछ। लकडाउनको समयमा करदाताले मूल्य अवृद्धि कर र अन्तशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनु पर्ने उहाँले बताउनु भएको छ। करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उहाँको भनाइ छ। लकडाउनले हिन्डुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजस्व विभागको वेबसाइटबाट पनि आफूले फर्म भर्ने र त्यहाँबाट विवरण भरेर फर्मको खाताबाट सोझै राजस्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने उहाँले जानकारी दिनुभएको छ। जसका लागि अप्ठ्यारो छ उनीहरूले सम्बन्धित बैङ्कबाट भुक्तानी गर्न सकिने पनि उहाँले बताउनु भएको छ। चितवन उद्योग सङ्घको परिसरमा आज बिक्री केन्द्रको शिलान्यास गरिएको छ। सङ्घका अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्वाध्यक्ष हरिप्रसाद सुवेदी र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। उक्त बिक्री केन्द्र आगामी असार मसान्तसम्म सम्पन्न निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको भट्ट पौडेलले जानकारी दिनुभएको छ। चितवनका साना तथा ठुला उद्योगहरूबाट उत्पादित वस्तुहरूको बिक्री वितरण गर्ने उद्देश्यले 1,75,00,000 लागतमा भवन निर्माण हुने पौडेलले विजय एफएमलाई जानकारी दिनुभएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार भवन निर्माण हुने भएको हो। पहिले सचिवालय र कार्यालय रहेको भवन भत्काएर त्यसैको नजिक भवनको निर्माण गरिने भएको छ। ओम सत्य साई कन्स्ट्रक्सन प्रणाली भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौला कालिका सिभिल ओक्सले डिजाइन गरेको थियो।
यो चाहिँ बिक्री केन्द्र हो। यो बिक्री केन्द्र भनेको चितवन भरिरहेका उद्योगीहरूले उत्पादन गरेका चिजबिजहरू जे जे उत्पादन छ ती सबैको प्रदर्शनी यहाँ हुन्छ र यहाँबाट बिक्री पनि हुन्छ।
कतिवटा चाहिँ कोठाहरू अथवा कसरी बनाउँदैछ हामीले?
अहिले हामीले यसलाई 2 फ्लोर गर्छौँ होइन, 2 फ्लोरमा सबै ठाउँमा अब त्यसमा पछि डिजाइन गर्छौँ। विभिन्न किसिमका प्रोडक्टहरू, केही स्पेसिफिक प्रोडक्टहरूलाई अलिक छुट्टै राख्नु पर्यो, एयर कन्डिसनमै राख्नुपर्ने होला, केहीलाई नपर्ने होला, केही चाहिँ एकदम बाहिरै देखाएर राख्नु मिल्ने खाले होला, त्यो चाहिँ हामी पछि प्रोडक्टहरू कस्तो आउँछन् त्यही अनुसार हामी डिजाइन गर्छौँ।
कति क्षेत्रफल अनि लागत कस्तो छ?
लागत यसको करिब 2 करोड प्रदेश सरकारले हाम्रो बजेटमा पारेको हो। त्यो 2 करोडमध्ये टेन्डर आह्वान गर्दाखेरि 1,75,00,000 परेको छ। यो करिब 3,000 स्क्वायर फिट इन्टु मल्टिप्लाइड बाई 2।
अनि कहिलेबाट निर्माण थालेर कहिले सक्ने योजना हो?
निर्माण अब आज हामीले शिलान्यास गऱ्यौँ होइन, यो चाहिँ हामी छिटोभन्दा छिटो सक्छौँ। इन जेनरल यो चाहिँ अब हामीले 3 महिनामा चाहिँ सबै कम्प्लिट गर्छौँ। तपाईँहरूले एक्जिबिसन सेन्टर बन्दा पनि थाहा पाउनुभयो र यो अहिलेको चाहिँ विशेष गरी यो लकडाउनले गर्दाखेरि हामी केही ढिलो भएका हौँ, नत्र भने हामीले यो आर्थिक वर्षमै कम्प्लिट गर्ने लक्ष्य हो। र अब यो काम सुरु भएपछि आर्थिक वर्षै सक्नुपर्छ भन्ने चाहिँ छैन, यो प्रदेश सरकारको काम हो। तर हामी 3 महिनाभित्र चाहिँ कम्प्लिट गर्ने गरी हामीले हाम्रो जो निर्माण व्यवसाय हुनुहुन्छ उहाँलाई हामीले भनेको छ, उहाँले चाहिँ त्यही अनुसार।
चितवन उद्योग सङ्घले भरतपुर महानगरपालिकालाई स्वदेशी उद्योगहरूको प्रवर्धनमा सहयोग पुग्ने गरी महत्त्वपूर्ण विषयवस्तुलाई समाविष्ट गरी नीतिगत राय सुझाव तथा महानगरको राजस्व परामर्श समितिलाई सुझाव पेश गरेको छ। चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई उक्त सुझाव पत्र पेश गर्नुभएको हो। पेश गरिएका सुझाव पत्रमा आर्थिक वर्ष 77-78 नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन हुँदा नयाँ उद्यमी सिर्जना हुने, नेपाली उद्योगहरूको प्रवर्धनमा सहयोग पुग्ने र थप रोजगारी सिर्जना हुने तथा महानगरको राजस्व वृद्धिमा समेत सहयोगी हुने र नेपाल सरकारले तय गरेको आर्थिक समृद्धिको लक्ष्य हासिलमा प्रभावकारी हुने भएकोले भरतपुर महानगरपालिकाको आर्थिक वर्ष 77-78 नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गराउन समेत सङ्घले सुझाव पत्र मार्फत अनुरोध गरेको छ। यसैबीच मैले सङ्घका अध्यक्ष राजु पौडेललाई लकडाउनका कारण चितवनका उद्योगिक व्यवसायलाई कस्तो असर परेको छ भनी सोधेको छु।
चितवनको उद्योग अहिले हामीले 44 उद्योग चल्ने भन्ने बित्तिकै हामीले 44 उद्योगसँग सम्बन्धित चिजहरू चाहिँ चलाउन सुरु गऱ्यौँ। तर 44 उद्योग चल्दै गर्दा वरिपरि पेरिफेरी र उद्योगमा बस्ने चाहिँ कामदार कर्मचारी बाहेक अरू बाहिरको मान्छे जान असहज भयो। त्यसले गर्दाखेरि अहिले 20-30% मात्रै उद्योगको क्यापेसिटी अनुसार उद्योग चलिरहेछ र हामीलाई समस्या भइरहेछ। र अहिले हामीले के भनिरहेको छौँ भने हिजोको दिनबाट 21 गतेको दिनबाट हामीलाई आशा थियो सरकारले केही खुलाउँछ भन्ने, तर सरकार अलि अनुदार देखियो, ट्याक्स चाहिँ तिर्नु भन्ने, लकडाउन चाहिँ नखोल्ने त्यो देखियो हुनाले हामीले के भने व्यवसायले भने तपाईँहरू हिम्मत गर्नुहोस्, चितवन उद्योग सङ्घ साथमा छ, तपाईँहरू खोल्न मिल्ने जति, तर हामी के भने यत्तिकै सररै खोल्नुहोस् भनेको छैनौँ कि सेफ्टी मेजरहरू अप्नाएर तपाईँ मास्क लगाउन सक्नुहुन्छ। अहिले तपाईँ दुवैजनाले मास्क लगाउनु भएको छ, मैले लगाइरहेको छैन, तपाईँहरू लगाउँदा मैले नलगाए नि हुन्छ, तर यतापट्टि अर्को मान्छे नलगाइकन आयो भने मैले लगाउनुपर्छ। ती कुराहरू कम्तीमा अप्नाएर सेफ्टी मेजरसहित साबुन पानीले हात धुने, सेनिटाइजरहरू राख्ने, स्प्रे गर्नु पर्यो भने गर्ने, जुत्ता सफा गर्ने, सबै कुराहरू गरेर र जसरी हामी अहिले ब्याङ्क गएर पैसा झिकेर पैसा ल्याउँछौँ, त्यसरी नै उद्योग पनि उद्योगमा जाने, त्यहाँ गएर डिस्टेन्स मेन्टेन गर्ने र बेला बेलामा साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने हो भने सबै उद्योग स्वतस्फूर्त रूपमा चाहिँ चलाउन मिल्छ। तपाईँहरू चलाउनुहोस् र यो चलाउँदाखेरि अब्जेक्सन गर्न हुँदैन भने प्रशासनमा पनि हिजो हामीले लेखेर दिइसकेका छौँ। नेपाल सरकारको उप प्रधानमन्त्रीको जुन संयोजकत्वमा टिम छ त्यो टिमलाई पनि हामीले हाम्रो 9 बुँदा चाहिँ हामीले लेखेर दिइसकेका छौँ। यसरी खुलाउन सकिन्छ भनेर सबै कुरो भनिसकेका छौँ। अब चाहिँ उद्योगी व्यवसाय रोकिनु हुन्न, आफ्नो डिस्टेन्स र यो सेफ्टी मेजर अप्नाएर गर्नुहोस्। यदि तपाईँहरूले त्यो गर्नु भएन भने फेरि हामीले अर्को पनि भनेका छौँ के भने सुझाव दिएका छौँ भने प्रशासन र उद्योगीहरूको बिचको एउटा कमिटी बनाएर त्यो कमिटीले अनुगमन गर्छ। यदि त्यो गर्नुभएको छैन भने ती सम्बन्धित उद्योग व्यवसायले चाहिँ कारवाही गरेर उहाँहरूको उद्योग व्यवसाय चाहिँ बन्द गर्नुपर्छ भन्नेमा समेत त्यो विषयमा पनि हामी कडा छौँ। रोग चाहिँ फैलिन दिनु हुँदैन भन्ने हामी एकदम जानकार छौँ र त्यसमा एकदम हामी सचेत छौँ।
चितवनको खैरेणी नगरपालिकामा सञ्चालित योजनाहरूको आज अनुगमन गरिएको छ। सङ्घ प्रदेश जिल्ला समन्वय समिति नगरपालिकाका योजनाहरू अनुगमन गरिएको हो। चालु आर्थिक वर्षमा सङ्घ प्रदेश जिल्ला समन्वय समितिले विनियोजन बजेट र त्यसका योजनाहरूको अनुगमन गरिएको थियो। बागमती प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, खैरहनी नगर प्रमुख लालमणि चौधरी, जिल्ला समन्वय समिति अधिकारी चुडामणि शर्मा गौतम, वडाध्यक्षहरू र प्राविधिकहरूको टोलीले नगरभित्र सञ्चालित योजनाहरू अनुगमन गरिएको हो। टोलीले 1 दर्जनभन्दा बढी योजनाहरूको अनुगमन गरेको छ। खैरेणी 6 निर्माणधीन तरकारी तथा फलफुल सङ्कलन तथा बिक्री केन्द्र, खैरेणी 3 ढल निर्माण, खैरेणी 1 र 4 वडा कार्यालय भवन, खैरेणी सामुदायिक भवन, खैरेणी 9 वडा कार्यालय र विश्वनाथ मन्दिर, खैरेणी 1 पार्क, खैरेणी नगरपालिकाको सभाहल लगायत योजनाहरू अनुगमन गरिएको हो। योजनाका विषयमा नगर प्रमुख चौधरीले जानकारी गराउनु भएको थियो। चितवनको बालमन्दिरका लागि जग्गा दान गर्नुभएकी भरतपुर निवासी जमिन दान दिने गो माया अधिकारीको 90 वर्षको उमेरमा निधन भएको छ। सामान्य दमको बिरामी उहाँको मंगलबार राति आफ्नै निवास भरतपुर 10 निधन भएको हो। उहाँसहित उहाँको 2032 सालमा दिवंगत श्रीमान लगायतले उहाँको हालको बाल मन्दिरका लागि 2 बिघा 6 कट्ठा जग्गा प्रदान गर्नुभएको थियो। उहाँको श्रीमान गोविन्दनाथ अधिकारी जमिनदारको रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले 2008 सालमा भरतपुरका जमिनदार लालमान कुमालका सबै जग्गा किन्नु भएको थियो। त्यसपछि उहाँलाई पनि तत्कालीन समाजले जमिनदारको दर्जा दिएको थियो। उहाँको श्रीमती गोमायालाई पनि सबैले जमिनदारनी भनी चिन्दथे भने परिवार जमिनदारको सन्तानको रूपमा चिनिन्छन्। हालको भरतपुर माभि स्थापनामा धेरै योगदान दिनुभएका जमिनदार गोविन्दनाथ त्यस विद्यालयको सहस्थापक कोषाध्यक्ष समेत हुनुहुन्थ्यो। उहाँहरूले विद्यालयका साथै पाटी पौवा धर्मशालाहरू पनि निर्माण गर्नुभएको थियो। जनचेतना युवा समूहद्वारा कोरोना भाइरस कोभिड-19 सम्बन्धी सचेतना कार्यक्रमसँगै मास्क र सेनिटाइजर वितरण गरेको छ। रत्नगर नगरपालिका वडा नम्बर 9 मोहना अन्तर्गत पहिलो चरणमा मोह वन टोल विकास संस्था, शीतल टोल विकास संस्था र जसपाल टोल विकास संस्थाभित्र बसोबास गर्ने प्रत्येक घरधुरी र भाडामा बस्ने स्थानीयहरूलाई कोरोना भाइरसबाट सुरक्षित रहनका लागि अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सामग्रीको जानकारी गराउँदै उक्त सामानहरू वितरण गरिएको जनचेतना युवा समूहका अध्यक्ष खड्गबहादुर मैनालीले जानकारी दिनुभएको छ। विजय खबरमा अब पालो भएको छ रिपोर्टको। गैंडाकोट नगरपालिका वडा नम्बर 18 वासीहरू फौजी किरा लागेपछि उपचार विधिबारे अनभिज्ञता प्रकट गरेका छन्। उनीहरू के गर्ने के नगर्ने भन्नेमा अन्यल छन्। एक रिपोर्ट सहकर्मी माया कणेलबाट।
वर्षभरि खाने अन्न, त्यही अन्नको जोहो गर्न गैंडाकोट 18 बारीका पाखा कालनामा मकै रोपेका छन्। यहाँ मकै राम्रो उत्पादन हुन्छ, तर मकैमा देखिएको फौजी किराले मकैमा क्षति पुर्याएपछि वडावासी चिन्तित बनेका छन्। स्थानीय परशुराम आलेले फौजी किराले मकै बाली नष्ट गरेको बताउनुभयो। उहाँले यसको रोकथामको प्रयास नगर्नु भएको पनि होइन, मकै बारीमा खरानी माटो मिसाएर छर्दा पनि किराको प्रकोप कम नभएको उहाँ बताउनुहुन्छ।
पनि रोग लाग्छ मकैलाई, पुरा किराले खाइदिएको छ, पुरा चाहिँ टुप्पो चाहिँ पुरै सिद्धिसक्यो। 200 जिम्नी हेक्टरमा चाहिँ पुरै त्यो भइसकेको छ। मैले के गरेँ भने खरनी अनि माटो मिसेर चाहिँ छान्नुपर्छ भन्दाखेरि मैले पनि त्यो गरेँ, त्यो भएन है, मरेन। तर के गर्ने होला, यसको दबाई के होला भनेर मैले सोचिराखेको थिएँ। अब त्यसको दबाई के हो सबभन्दा त्यो मैले चाहिँ अलिकति बुझ्न सकेन।
सरकारवालाको सहयोगको आशा गर्दै स्थानीय बसेका छन्। पसाउने बेलाको मकै बाली फौजी किराले नष्ट गरेपछि भोकै मरिने अवस्था आउने हो कि भन्ने चिन्तामा आलै हुनुहुन्छ।
दबाई दिनुपर्छ, यस्तो दबाई ठिक हुन्छ, यस्तो दबाई चाहिँ छर्काइ हुन्छ, यस्तो दबाई चाहिँ नछर्काउनुहोस्, यस्तो दबाई चाहिँ छर्काइ ठिक हुन्छ भनेर खोइ अहिलेसम्म के भनेको छैन है। हामी चाहिँ कस्तो अब त भोकमारीमा परिसक्यौँ। अब त्यो मकै सबै मरिसकेपछि मान्छे पनि मर्ने हो, रोगले त होइन भोकले मर्ने जस्तो भइसकेको छ।
फौजी किरा लागेपछि स्थानीय उपचार विधिबारे अनभिज्ञता प्रकट गरेका छन्। एक रोपनी भन्दा बढी क्षेत्रफलमा मकै लगाउनु भएका प्रेमलाल माप्छनले यसको रोकथामका लागि सरकारवालाले सहयोग गरिदिए सहज हुने थियो भन्ने आशामा बसेको बताउनुहुन्छ।
हाम्रो चाहिँ अहिले त्यो चोट काटेको छ, त्यो फौजी किराले काटेर अलिअलि उ भएको छ होइन। अब त्यसलाई के गर्दा हुन्छ त्यो हामीलाई थाहा छैन, हामीलाई थाहा भएको कुरो केही छैन होइन। मकै लगाएको त अब एक रुपियाँ पनि बढेको छ, यतिमा लगाएको छ, बिस्तारै बिस्तारै फैलेर गयो भने हामी त फेरि भोकले हो, अब के गर्ने यस्तै छ होइन।
यता गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजु प्रसाद शर्माले भने निशुल्क रूपमा फौजी किराको लागि विषादी नगरले उपलब्ध गराउने बताउनुहुन्छ। कृषकहरू कृषि शाखा गैंडाकोटमा आए विषादी उपलब्ध गराई छर्ने तरिका पनि सिकाइने उहाँको भनाइ छ।
त्यहाँ फौजी किरा देखिया छ भनेर मलाई अध्यक्षज्यूले नै फोन गर्नुभएको थियो। वार्डको विषादी माग गर्नेको लागि एउटा सिफारिस लेखेर पठाइदिनुहोस् कृषकहरूलाई होइन। त्यहाँपछि कृषकहरू आउनुभयो भने मैले विषादी र त्यसलाई प्रयोग गर्ने तरिका सिकाएर चाहिँ म पठाउँछु भनेर कुरो भइराखेको छ। सायद अब उहाँहरू आज भोलिमै आउनुहुन्छ होला। फौजी किराको हकमा चाहिँ हामीले निशुल्कै उपलब्ध गराएको छौँ।
फौजी किरा नियन्त्रण गर्न गाह्रो हुने हुनाले विषादी प्रयोग गर्दा 10-10 दिनको फरकमा प्रयोग गर्नुपर्ने र किसानका लागि सहयोग गर्न कृषि शाखा तयार रहेको गैंडाकोट नगरपालिका कृषि शाखा प्रमुख शर्माको भनाइ छ।
फौजी किरा नियन्त्रण गर्न सकिँदैन, यो 10-10 दिनको फरकमा 3 चोटि चाहिँ हामीले विषादी युज गर्नुपर्ने हुन्छ। तर कहिले काहीँ के हुन्छ भने एउटा विषादी सुरुमा कुनै विषादी हालिएको छ भने अर्कोचोटि त्यही विषादी दोहोऱ्याउने भने पनि त्यसले असर देखाउँदैन कि किरालाई। त्यो भएको हुनाले विषादी पनि फेर्नुपर्ने अवस्था भएको हुनाले चाहिँ अब किसानहरूले भर्खरको नयाँ किरा पहिला पहिला गभारु गेडालाई नियन्त्रण गरे तरिकाले गर्न थाल्नुभयो भने अलिक गाह्रो पनि छ।
भौगोलिक अवस्थिति र सहज पहुँच नपुग्ने भन्दै किसान कृषि शाखासम्म पुग्न सकेका छैनन्। त्यसो त सरकारवालाको उपस्थिति नहुँदा थप निराशा उनीहरूमा देखिन्छ। नगरपालिकाले गैंडाकोटमा उत्पादन र कृषिलाई जोड दिने भनिरहँदा किसानका यस्ता समस्या समाधानमा पनि सचेत हुन आवश्यक छ।
अब के छोटा खबरको पालो। जिल्ला अस्पताल बैतडीमा सुत्केरीमा ऱ्यापिड डायग्नोस्टिक टेस्ट आरडिटी विधिबाट कोरोना परीक्षण गर्दा एन्टिबडी पोजिटिभ देखिएपछि उपचारमा संलग्न 19 स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका छन्। विराटनगर स्थित कोशी अस्पतालको कोभिड-19 उपचार केन्द्रबाट 27 आज कोरोनामुक्त भएर घर फर्किनु भएको छ। लकडाउन उल्लङ्घन गरी पसल खोलेको भन्दै जनकपुर धामका व्यापारी कुटपिट गर्ने दुईजना प्रहरी प्रदेश प्रहरी कार्यालय तानिएका छन्। प्रदेश नम्बर दुईको प्रदेश सभाको सुरक्षार्थ खटिएका पाँचजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखा परेको छ। संविधान संशोधनसँग सम्बन्धित दुईवटा गैर सरकारी विधेयक तत्काल अगाडि नबन्ने भएका छन्। नेपाल मेडिकल कलेजमा आन्दोलनरत चिकित्सकले स्वास्थ्य मन्त्रालयमा बुधबार राति भएको पाँच बजे सम्झौता मान्य नहुने बताएका छन्। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ। र सरकारले अनलाइन अर्थात् ई कमर्स व्यवसायलाई कानुनको दायरामा ल्याउन कानुन बनाउने बारेमा छलफल गरेको छ भने विश्वभर कोरोनाबाट संक्रमितको संख्या 66,07,848 पुगेको छ। त्यसमध्ये 388,575 जनाको मृत्यु भएको छ भने 31,93,436 जना निको भएर घर फर्किएका छन्। पछिल्लो क्रममा भारतमा मृत्यु हुनेको संख्या 6,094 पुगेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट 18 लकडाउन प्रभावित परिवारलाई राहत वितरण। नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या 54 पुग्यो। आज नवलपुरका दुई ठाउँबाट स्वाब सङ्कलन परीक्षणका लागि पोखरा पठाइयो। आज एकै दिन 334 जनामा कोरोना संक्रमण। मृत्यु हुनेको संख्या 10 पुग्यो। पश्चिम नवलप्रासीमा आज थप 2 जनामा कोरोना संक्रमण पुष्टि। भरतपुर महानगर फलफुल तथा तरकारी बजार सञ्चालनमा चितवन उद्योग सङ्घ परिसरमा बिक्री केन्द्रको भवन बन्ने आज शिलान्यास गरियो। र चितवन उद्योग सङ्घद्वारा भरतपुर महानगरपालिकालाई सुझाव पत्र पेश। खैरनीका योजनाहरू तीव्र गतिमा अघि बढ्दै चितवन बाल मन्दिरका जग्गादाता गोमाएको निधन। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामका आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाभाट बिदा हुन्छु। नमस्कार।